महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामी यहाँहरूमाझ अहिलेसम्मकै नेपालको बिच्छुनी परम्परामा सबैभन्दा ठुलो र आदरणीय नामको रूपमा रहनुभएको डाक्टर धम्मावती गुरुमाको जीवनी यहाँहरूमाझ राख्न लागेका छौँ। हरेक धर्मले समाज परिवर्तनमा अहम भूमिका निर्वाह गर्ने गर्छ। यसैले पनि धर्मको अध्ययन, प्रचार प्रसार गर्ने र ज्ञान आर्जन गर्ने व्यक्तित्वहरूको भूमिका नि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। यस अर्थमा हामीले धेरै धर्म गुरुहरूका बारेमा सुन्दै आएका छौँ। गुरुहरूको बारेमा जति सुन्यौँ, गुरु माहरूको बारेमा त्यति जानकारीमा छैनौँ। यसैले आज कार्यक्रम आजको नारीमा हामीले अहिलेसम्म नेपालको बिच्छुनी परम्परामा बौद्ध धर्ममा सबैभन्दा ठुलो र आदरणीय नामको रूपमा रहनुभएको डाक्टर धम्मावती गुरु माको जीवनी र उहाँसँग भएको भेटवार्ता सुनाउनेछौँ। धार्मिक क्रियाकलापमा, लेखनीमा र ज्ञान प्रचार प्रसारमा असाध्यै सक्रिय रहनुभएको धम्मावती गुरुमासँग भएको यो प्रत्यक्ष भेटवार्ता यहाँहरूमा सुनाउन पाउँदा हामीलाई खुसी पनि लागेको छ। विक्रम सम्बत 1989 ललितपुरको रुद्रवर्ण महाविहारमा बुवा हर्ष रत्न साकी र आमा हेराथकु साकीको कोखबाट जन्मनु भएको धम्मावती गुरुमाले विक्रम सम्बत 2006 भारतको कुशीनगरमा प्रवक्षा लिनुभएको थियो, बिच्छुनी बन्नुभएको थियो। उनै धम्मावती गुरुमा भित्री काठमाडौँमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाको पात्र बन्न पुग्नु भएको छ। जुन बेला काठमाडौँमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन र धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरमा जन्मनु भएको 14 बालिकाले तय गरेको अद्वितीय यात्राको कथा यसमा समेटिएको छ। अद्वितीय यात्राको कथा धम्मावती गुरुमाको जीवनी बनेको छ। धनाढ्य नेवार परिवारको एक्लो छोरी 14 उमेरमा गणेश कुमारी साक्यले घर त्यागेर बिच्छुनी बन्ने निर्णय लिनुभएको थियो। उहाँले ललितपुरको सुमङ्गल बिहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो र थप अध्ययनको लागि कुनै पनि व्यवस्था नभएको र पढ्न नपाउने अवस्था भएपछि बर्मा जानुको विकल्प थिएन। आमा बुवाबाट पढ्नको लागि बर्मा जाने अनुमति नपाएपछि उहाँले घरबाट भागेर जाने निर्णय गर्नुभयो। जुन निर्णय थेरवादी बौद्ध धर्मको इतिहासमा कोसे ढुङ्गा साबित भएको छ। आफ्ना दुई साथीहरूसँगै ललितपुरबाट थानकोट पुगेर त्यहाँबाट हिँडेर भीमफेदी र त्यहाँबाट भारतको कुशीनगर पुगेपछि उहाँ बिच्छुनी हुनुभयो र बिच्छुनी भएपछि उहाँको नाम रह्यो गणेश कुमारीबाट धम्मावती। र आधिकारिक रूपमा भारतबाट बर्मा जाने कागजात केही पनि थिएन। त्यत्तिकैमा उहाँका साथी पनि छुटे। धम्मावतीले निर्णय गर्नुभयो कि जङ्गलको छोटो बाटो भएर बर्मा जाने। त्यसअनुसार नागाल्यान्ड र आसामको जङ्गली बाटो भएर लगभग एक साताको पैदल यात्रा हुँदै उहाँ बर्मा पुग्नुभयो। बर्माको बिहारमा रहेर उहाँले 14 वर्ष बौद्ध धर्मको अध्ययन गरेर 2020 सालमा काठमाडौँ फर्केपछि उहाँको परिवारले असनबाट ठमेलतिर लाग्ने बाटोको नगल टोलमा जग्गा किनिदिनुभयो र त्यही उहाँले धर्मकृति बिहार स्थापना गर्नुभयो। धर्मकृति थेरवादी महिला भिक्षुणीहरूको बिहार हो। नेपालमा धम्मावती गुरुमाको जति सम्मानका साथ नाम लिइन्छ त्योभन्दा पनि धेरै बढी सम्मान धम्मावती गुरुमालाई बर्मामा रहेको छ। राजनीतिक परिवर्तनसँगै बर्मा अहिले म्यानमार भएको छ। नेपालको धम्मावती गुरुमा प्रतिको आदर अहिले पनि म्यानमारमा त्यत्तिकै छ। त्यसो त आङ सान सुचीसँग उहाँको नाम जोडिन्छ। त्यसो त धम्मावती गुरुमाको सम्बन्ध आङ सान सुचीसँग पनि रहेको छ। एसिया पेसिफिक सम्मेलनका लागि काठमाडौँ आउँदा आङ सान सुची धर्मकृति बिहारमा पुग्नु भएको थियो र धम्मावती गुरुमा प्रति भावपूर्ण सम्मान पनि राख्नु भएको थियो। आङ सान सुचीका कान्छा छोरा किम एरिसको जन्म काठमाडौँमै भएको थियो र सुत्केरी आङ सान सुचीलाई धम्मावती गुरुमाले आफ्नै छोरी जस्तै स्याहार पनि गर्नुभएको थियो। यही क्रममा धम्मावती गुरुमाले आङ सान सुकीलाई बौद्ध धर्मबारे ज्ञान पनि दिनुभएको थियो। बर्माको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले उहाँलाई गुरुमाको रूपमा पनि आदर गर्नुहुन्छ। बुद्ध धर्मको प्रचार प्रसार तथा शिक्षा आर्जनको सिलसिलामा थुप्रै देशको भ्रमण गरिसक्नु भएको उहाँले अहिलेसम्म उहाँले बुद्ध धर्म सम्बन्धी 40 वटा पुस्तक लेखिसक्नु भएको छ भने धर्मकृति बिहारबाट मात्रै 100 भन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ। उहाँको सङ्घर्षपूर्ण जीवनीलाई एक ब्रह्मेली भिक्षुले उपन्यासको रूपमा लेख्नु भएको छ जुन नेपाल भाषासँगै विभिन्न भाषामा अनुवादित छ। उहाँले गर्नुभएको ज्ञान प्राप्तिलाई आत्मसात गरेर उहाँलाई डाक्टरको उपाधि पनि दिएको छ। उनै गुरुमासँग हामीले केही समय अघि मात्र काठमाडौँको ठमेल नजिकै नगल स्थित धर्मकृति बिहारमा गएर भेटवार्ता गरेका छौँ। सोही भेटवार्ता अबको पालिमा। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद यस्तो कार्यक्रममा ल्याएकोमा। होइन, नेपालमा केटी मान्छे जति काम गरे पनि गाह्रो छ है। अहिले पनि अलिअलि बाँकी छ, पहिले जस्तो त त्यति गाह्रो छैन है। तै पनि अहिले पनि बाहिरबाट ग्वाल गर्छ, भित्रबाट खुट्टा तान्छ,
गाह्रो छ। तर यो गाह्रो चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने क्रम पनि निरन्तर छ नि, होइन?
मेहनत त गरेको छ। तै पनि अरू देश जस्तो केटी मान्छे स्वतन्त्र छैन यहाँ।
हजुर, महिलाहरू, छोरीहरू, आमाहरू स्वतन्त्र हुनुपर्छ, शिक्षा पाउनु पर्छ भनेर नै यहाँको यात्रा सुरु भएको थियो नि, होइन?
पहिला हामी बच्चाको टाइममा त केटी मान्छे साठवटा अक्षर थाहा हुनु पर्दैन। साठवटा अक्षर थाहा भएपछि के भन्छ, बोक्सी हुन्छ, पर्नै हुँदैन, त्यो खोला झ्यालबाट हेर्नु हुँदैन। हाम्रो बच्चाको टाइममा हामी त राणा शासनमा हामी
कति बन्देज है त्यति बेला,
धेरै बन्देज छ।
14 वर्षको उमेरमा त्यति बेला यहाँले के सोच राखेर बौद्ध धर्मको लागि घर परिवार त्याग्नु भयो त?
हामी घर परिवार त्यागेको दुईटा कारण सम्झेर है। म त खास हाम्रो आमा बाबुमा 4 वटा छोरा छ, म बीचमा एक्लै छोरी, घरमा त सबै सुखै छ, यहाँ बसेर के हुन्छ? त्यो बेलामा केटी मान्छे धेरै बन्दन छ, अक्षर पढ्ने पाउँदैन, राम्रोसँग यताउता गएर कथा सुन्नु हुन पाउँदैन, बाहिर जानै हुँदैन, बाहिर जाने मान्छे र राम्रो है। त्यसैले धेरै दुःख भएको बेलामा पहिला के हुन्छ भने, जापान लडाइँको टाइममा यहाँको आबालको बद्राचार्य एकजना गुरुजु बर्मामा बसेको, त्यो लडाइँको टाइममा त जमिन मुनि बसेर बसेर अलि बौद्ध धर्म सिकेर जापानको त्यो लडाइँ सिद्धिएपछि नेपाल आयो। नेपालले हामीलाई सिकाइदियो, हामी लुकिएर लुकिएर त्यहाँ बुटगस भन्थ्यो भन्ने ठाउँमा अक्षर पढ्नु गएको, न म भागीका साथ पढेर पढेर उहाँ एक वर्ष जति यहाँ पाटनमा बस्यो। उहाँ पनि विद्या पूर्ण भएको छैन, अझ सुदर्शन भन्दै एकजना पनि गुरु पन्छी भिसु बनाउनलाई लैजान्छु भने कुशनगर गयो। हामी त कोही सिकाउने छैन, गुरु गयो नि। त्यो बेलामा यहाँ शिवरात्रिको बेलामा इन्डियाबाट जो पनि आए पनि हुन्छ, हो त्यो पानीको टार आए जस्तै इन्डियाबाट धेरै मान्छे आउँछ शिवरात्रिको दिन। त्यो बेलामा बर्मामा बर्माको पनि एकजना भन्थे आयो शिवरात्रिको बेला 7 दिन आउनुहुन्छ इन्डियाको मान्छे, अरू देशको आउनु हुँदैन। त्यो बेलामा पनि बर्माको एकजना गुरु आयो त्यही होलमा, आएर तिम्रो देशमा कस्तो छ, सुख छ कि दुःख छ भने सोध्यो। हामी त एकीले छोरी नै सुख नै छ नि, केही अरू सुख पनि देखेको छैन है, हामी त धेरै भाग्य पनि छ, सुख छ भन्थे। एउटा मात्रै दुःख छ हामी के भने, अक्षर पढ्नु पाउँदैन, बुद्ध धर्म राम्रोसँग पढ्नु पाउँदैन, यो दुईटा मात्रै दुःख छ, अरू हाम्रो देशमा सबै सुख छ भन्यो। त्यस भएपछि गुरुले के भन्छ, बर्मामा त केटाकेटीको केही फर्क छैन, छोराछोरी बराबर शिक्षा दिन्छ, बर्मा जाने जान्छु। त्यस भएपछि म त यहाँ धेरै दिन बस्नु हुँदैन है, त्यो शिवरात्रिको मेलामा मात्रै पसेको, म गएर कुशनगरमा बस्छु गोर्खापुर, तिमी बर्मा जाने भने तिमीहरू यहाँ कुशनगर आओ भनेर गयो। हामी सल्लाह गरेको हामी 3 जना साथी छ, मनोहरा देवी, शुभलक्ष्मी, मेरो सान दाई एकजना, 3 सल्लाह गरे, हामी 4 जना भागिएर जान्छौँ। अनुमति त लिनु कसैले दिन, त्यो बेलामा हामी
त्यति बेला पढ्नै भनेर बुद्ध धर्मकै लागि भनेर छोड्नु,
बुद्ध धर्म र शिक्षा, केटीहरू शिक्षा पनि छैन, धर्म पनि सिक्न पाउँदैन, केटीहरू ठिरी ठिचेर राखेकोले केटीहरूलाई ज्ञान दिनुलाई आफै सिकेर आउनु पर्छ नि है, आफै नगए थाहा भएको कस्तो सिक्छु। त्यसैले गएको 62 जना, म दाई 1 जना। पहिला त बस छैन, यहाँ पैदलै जानुपर्छ चन्द्रागिरी पहाड तरेर, पहाडमा
पिम्पेदी हुँदै
पिम्पुरी आउनुलाई चन्द्रागिरी पहाडमा एउटा गोडी छ, यो गोडीमा सानो कागजी एउटा देखेपछि बाहिर जानु पाउँछ। चन्द्रागिरी पहाड नागेर घेसके माथि पिम्फुरी पुग्छ, पिम्फुरीसम्म पैदलै जानुपर्छ। त्यो बेलामा हामी 4 जना गरेको है, गएको बेलामा हाम्रो दाई त बाले थाहा भएर लिएर गयो, ऊ पुच्छी भयो। हामी पहिला गरी नागेर गइसक्यो, दाई एकजना अलि पुच्छी भएकोले गड्डीबाट यहाँ बाले फोन गरेर र उहाँ समातेर राखेको, उहाँबाट आउनु हुँदैन दाई। हामी 3 जना त भिम्फरी पुग्यो, साथी पनि छैन होइन, केही कोही पनि केटा मान्छे छैन, केटा मान्छे नभएको हामी 3 जना मात्रै कस्तो जानु, के गर्ने के गर्ने भने, त्यहाँ भिम्फरीमा त्यहाँ क्याम्प होटेल छ नि, ए क्याम्प होटेल उसको, उहाँ पनि होटेल छ, उहाँपट्टि पहिल्यैदेखि थाहा छ र उहाँलाई भनेको उहाँ दुई तिन दिन बसेर हाम्रो साथीको आमा पनि बोलाएर हामी चारजना त्यो क्याम्पो होटेलको द्वारका प्रसाद महानन्द कुशीनगरसम्म पठाइदिएको कुशीनगर भने गोर्खापुरमा
हजुर यहाँलाई कुशीनगर पुगेपछि होइन कपाल खौरेर भिछुनी बन्छु भन्ने पहिल्यै लागिसकेको थियो मनमा
होइन पहिला त पढ्नुको लागि गएको अनि उहाँ पुगेपछि 8 महिनासम्म हामी जिउ बस बसे पनि पासपोर्ट पनि चाहिन पासपोर्ट नभएर कहाँ भिजा पाउँछ है भिजा पाउने पाउँदैन त्यसले चाहिँ यहाँ धेरै दुःख छ पहिला त्यो कुशीनगरमा केही खाने छैन चाना मात्रै खाएर बस्नुपर्छ यहाँ राम्रो खाएर बसेको है उहाँ चाना मात्रै खाएर बसेर नसकेर 62 जना फर्किएर आउँछु भनेको
यहाँलाई चाहिँ त्यस्तो गाह्रो अवस्थामा खानेकुराको पनि अभाव भएको बेलामा पनि कुशीनगरबाट फर्केर आउँ जस्तो चाहिँ लागेन
म त एक कल्पना गए पनि त्यही लाइनमा जान्छ
जसरी हुन्छ शिक्षा लिनु
शिक्षा बर्मा जानु भने बर्मा नपुगेसम्म शिक्षा नलिएसम्म फर्किएर आउँदैन भने साथीहरू 2 जना आयो है म त आउँदैन जति जाने भने जाऊ म उही बस्छु भने हाम्रो दाईलाई तिमी पनि आऊ भने अनि हाम्रो माले चिठी दियो समाचार दियो तिम्रो दाईले पनि जबरजस्ती लिन आउँछ भने त्यो बेलामा केस काटेर गुरुमा भनेको
बाध्यताले
बाध्यताले
हजुर त्यति भएपछि पुग्न सजिलो हुन्छ कि भन्ने भयो
हो नि दाईले लिएर आउँछ भने डराएर त्यागी भएपछि त लिँदैन नि
अहिले यहाँ 92 वर्षको पुग्नुभयो जीवनको 9 दशक व्यतीत गर्नु भनेको सानो कुरा होइन त्यो कसै कसैको भाग्यमा मात्र हुन्छ होइन यति धेरै वर्ष बौद्ध धर्म प्रवर्धनको लागि विकासको लागि प्रचारको लागि अनि भिक्षुणीहरू जस्तो बौद्ध धर्ममा महिला सहभागितामा नि ठूलो भूमिका निर्वाह गर्नुभयो धर्मकीर्ति विहारै स्थापना गरेर बौद्ध धर्मलाई स्थापित गर्नलाई ठूलो भूमिका निर्वाह गर्नुभयो अहिले यति लामो समय व्यतीत भइसकेपछि कहिले कहिले त्यो 14 वर्ष भन्दा अगाडिको आफू 14 वर्ष पुग्दाखेरिको गणेश कुमारी साक्यको सम्झना आउँछ कि आउँदैन
अहिले त सम्झना त आउँछ त्यति दुःख गरेर गयो है अहिले यो पहिला यहाँबाट छोडेर गएको उहाँ बर्मा पुग्नलाई है नाङ्गा देशबाट जानुपर्छ जङ्गलै जङ्गल गएको जेरो म गएको हो कि होइन भन्ने सम्झाउँछ कहिले कहिले
अनि घर परिवार त्यो बाल्यकाल सम्झना आउँछ
सम्झना त आउँछ
त्यो गणेश कुमारी साक्य र अहिलेको धम्मवती गुरुमा सबैभन्दा ठूलो फरक के होला जस्तो लाग्छ हुन त फरक कति छ होइन
गणेश कुमारी साक्य भएको बेलामा ए आमा बाबुलाई मात्रै माया गर्छ हामीलाई है अहिले त चेलीहरू धेरै माया गर्छ चेला चेलीहरूले
यति धेरै यहाँलाई चाहिँ असीम माया गर्ने असाध्यै श्रद्धा गर्ने कति अनुयायी हुनुहुन्छ जसले यहाँलाई भेट्दाखेरि पनि ठूलो जीवनको उपलब्धि पाए जस्तो लाग्छ नि है
त्यो
आफूलाई माया गर्ने सबै अनुयायीहरूलाई आज हाम्रो कार्यक्रमबाट के भन्नुहुन्छ
सबै माया गर्ने होइन चेला चेलीहरूलाई धेरै धन्यवाद घर छोडेर आए पनि हामी दुःख छैन किनभने यहाँ उपासक उपासिकाहरूले धेरै माया गर्छ त्यसैले घरको एक्लै छोरीको आमा बाबा माया र अनि दादाको मायाले धेरै सन्तोष छ
खुसी हुनुहुन्छ
खुसी हुन्छ
छोरीले पढ्न पाउनुपर्छ शिक्षा प्राप्ति गर्ने हो त्रुटिले बर्मासम्म पुर्याए नि त होइन त्यो शिक्षा आर्जन गरिरहँदाखेरि घर परिवारको सम्झना आउँदा शिक्षा आर्जन गर्दाखेरिको अनुभव चाहिँ कस्तो थियो
त्यो शिक्षा अध्ययन गरेको बेलामा मेरो विचारमा शिक्षाको लागि मात्रै मन छ घर परिवारको कहीँ सम्झेर रुएको छैन पढ्ने पास गर्ने बर्मामा त एकचोटि पास भइपछि धेरै पैसा पाउँछ प्राइज वर्षको 2-3 जाँच दिन्छ सरकारको एउटा पब्लिकको सहरले बनाएको लेउटा बिटा यस्तो छ। सरकारको जाँचमा त्यति पैसा आउँदैन, तैपनि म गएको बेरमा यहाँ उन्नु सरकार उन्नु भने प्रधानमन्त्री त्यही राम्रो मान्छे, त्यो बेलामा बर्मा र स्वर्ग जस्तै
अहिलेको म्यानमार भनेर हामीले चिन्छौँ, त्यति बेलाको बर्मा
राम्रो भयो।
हजुर गुरुमा, यहाँले अहिले म्यानमारको कुरा लिएर आउनुभयो, त्यति बेलाको बर्मा होइन, बर्माको लामो अनुभव छ, 16 वर्ष त त्यहाँ अध्ययन गर्नुभयो बौद्ध धर्मको होइन, कति ओरादोरा गर्नुभयो। म्यानमारको महिला नेत्री आङ सान सु की नेपाल आउँदा दुईचोटि नै यहाँलाई भेट्न आउनुभयो नि होइन,
सानैदेखि बराबर भेट्छ, किनभने यहाँ पहिला नेपालमा बर्मी एम्बेसी छैन, उसको आमा दिल्लीमा राजदूत भएर आएको, आङ सान सु चीको आमा टोखेन्ची भने राजदूत भएर दिल्लीमा बस्यो, दिल्लीमा पनि ठूलो जग्गा किनेर राखेको छ बर्मी सरकारको नाउँमा, उसले नै नेपालमा पनि दूतावास राख्नुपर्छ भने आएको बेलामा औसाचुची सानै छ दार्जिलिङमा स्कुलमा राखे।
यहाँले भेट्दा कति वर्षमा देख्नु भएको थियो पहिला चाहिँ?
सानैदेखि भेटेको मैले, उसको आमा बाबा पनि मैले थाहा छ, बर्माको स्वतन्त्र आएको नै उसको बाले ल्याएको बुझ्यो आउँछ भने।
अनि आङ सान सु की र यहाँको सम्बन्धको बारेमा कुरा गर्दा,
यहाँ आएको बेलामा पहिला बच्चाको टाइममा त उमा आमासँगै आएको है, पछि आएको बेलामा उसको लोग्नीसँग आएको, उसको लोग्नी बिलायतको लोग्नीसँग आएको बेलामा 3 महिनामा छोरा ल्याएर आएको उसको लोग्नी त त्यहाँ जङ्गल जङ्गलमा गाउँ गाउँमा गएको, गुम्बा गुम्बामा गएको, त्यो अध्ययन गर्नु गएको पिएचडीको लागि, यो आसाम सूचीले यहीँ छोडेर गएको 3 महिनाको छोरा सहित। त्यो बेलामा होटेल यहाँ ठम्बेलमा एउटा लिएको छ, कहिले कहिले होटेलमा जान्छ, धेरै जसो यहाँ बस्छ, ऊ त इङ्ग्लिस राम्रोसँग थाहा छ नि, यहाँको अध्ययन गोष्ठीहरूलाई इङ्ग्लिस सिकाइदिएको नि, त्यो बेलाको चिनकाजीहरू को कति राम्रोसँग इङ्ग्लिस सिकाइदिएको उसले, हामीसँग उहाँ बुद्ध धर्म सिकाउँछ, उहाँले यहाँको अध्ययन गोष्ठीहरूलाई इङ्ग्लिस सिकाइदिन्छ।
उहाँले पनि यहाँलाई गुरुमा नै मान्नुहुन्छ आङ सान सु की?
यहाँ आएको बेलामा ठूलो मान्छे भएर आए नै पछि रहे, यहाँको पाल्य पहरा अगाडि ढोकिएकोले यहाँको मान्छे त आश्चर्य भएर देखेको, उसले चाँदीदेखि हामी ढोकिएको नि उसले।
अनि गुरुमा यति धेरै बौद्ध यो धर्मको अध्ययनमा लाग्नुभयो, अनि पछि त्यहाँ पढ्दै गर्दाखेरि यो अध्ययन पछि चाहिँ म नेपालै फर्किन्छु भन्ने लागिरहेको थियो?
नेपालको लागि गएको,
नेपालकै लागि जानु
हो, नेपालमा त्यति केटी मान्छे तल छ नि होइन, अक्षर पनि पाउँदैन, अक्षर सिक्ने पनि पाउँदैन, केटी केटाहरू 60 नभएको केटी मान्छे कहीँ जानु हुँदैन, जहाँ गएको भने दाईहरू भाइहरूलाई 60 बोलाउनु पर्छ, केटी मान्छे मात्रै बाहिर जानु हुँदैन। त्यो बेलामा
कस्तो अवस्था थियो है?
त्यहाँ पहिला र अहिले धेरै फर्क भयो।
अनि यसको लागि छोरीहरूको लागि शिक्षा अनि धर्मको अध्ययन अनि स्वतन्त्र पनि होस् भन्ने रहेछ नि त, पछि फर्केर आएपछि त्यसको लागि के गर्नुभयो त यहाँले?
फर्केर आइसकेपछि पहिला त राणा शास्त्रमा हामी गएको है, फर्केर आएको बेला त यहाँ पनि स्वतन्त्र
2006 सालमा जानु भएको थियो
हो?
हजुर 20 सालमा आउनुभयो?
20 सालमा आएको
हजुर। आएपछि चाहिँ त्यो छोरीहरूकै लागि भनेर के गर्नुभयो त?
म त ठाउँ ठाउँमा कथा भनेको छ है, मैले राति कथा नभएको ठाउँ छैन, काठमाडौँ पाटन भक्तपुर बनेपा कहाँ कहाँ कथा भनेको,
कस्तो कथा भनेको?
कथा त भगवानको कथा भनेको है, कोही कोही छोरी मात्रै पाएर दुःख गएर मन अशान्ति भएको छ नि, उनीहरूलाई के भन्यो भने छोरी भने अरूग्रस्त हुँदैन, त्यो एकचोटि कोसल महाराजमा भने छोरी जन्मे, छोरी जन्मेपछि अलि मुख ढमिलो गरेर भगवान बुद्ध कहाँ आयो, महाराज के भयो मुखो त मिलेछ छोरा पाउँछौ भने आशा गरेको मल्लिका देवीको छोरी पायो। ए यस्तो गर्नु हुँदैन, छोरा र छोरी शिक्षा दिएपछि छोरीहरू पनि ठूलो हुन सक्छ, त्यस्तो विस्मार गर्नु हुँदैन भने भगवान बुद्धले त्यो कोसल महाराजलाई उपदेश दिएको छ। त्यो उपदेश ठाउँ ठाउँमा दिएर छोरी मात्रै जन्मे भने विस्मार गर्नु हुँदैन। पाटनमा छोरी एकजनाको आठजना छोरी छोरा छैन, एकजनाको सातजना छोरी छोरा छैन, त्यही विस्मार गरेको यस्तो गर्न छोरीहरूलाई पनि शिक्षा दियो, शिक्षा दिएपछि उनीहरू पनि विद्वान हुन सक्छ भनेर अलि मैले कथा भनेकोले उनीहरू राम्रोसँग शिक्षा दिएर उसको छोरी आठजना भएको त्यो बहिनीको पनि चारजना छोरी भएको पनि उसको छोरीहरू कति ठुलो ठुलो डाक्टर इन्जिनियर के भयो।
हजुर, धर्म र धार्मिक कथा मार्फत पनि सामाजिक चेतना चाहिँ फैलाइराख्नु भयो यहाँले, छोरीको महत्वलाई चाहिँ यहाँले बुझाइदिनु भयो।
हामी बच्चाको टाइममा के देखेको छ भने छोरा र छोरी एकै ठाउँमा भात खुवाउँछ है, आमा बाबुले पनि कति फर्क हुन्छ। छोरा पहिला खाने चिज राम्रो भने घिउ मात्रै छ, भात खाएको बेरमा घिउ राखिदिए पनि धेरै राम्रो छ है। छोरालाई राखिदियो, छोरीलाई राखेन, ए छोरीलाई पनि राख्यो भने ऊ यो अर्का घरमा पठाउनु पर्छ, यो छोरा त हामीलाई कमाएर खुवाउने छोरालाई खुवाने यस्तो भन्छ।
विभेद भएपछि त बाबा आमाले पनि धर्म गरेको त भएन नि त, होइन? त्यो त विभेद त स्वार्थ भयो त्यो पनि।
आमा बाबा त स्वार्थ त छ नि है, छोराछोरी जन्मेकै अब आफ्नो स्वार्थको लागि हो नि, न त किन छोराछोरी जन्मनु पर्छ र आमा बाबुको स्वार्थ पनि छोराछोरी पुरा गर्नुपर्छ। आमा बाबुले पनि हामीलाई आफै जन्मेको होइन, उनीहरू केही के आशा गरेर भने जन्मेको नि, त्यसैले छोरीहरू पनि आमा बाबुको सेवा गर्नुपर्छ। अहिले छोरीहरू छोरा भन्दा छोरीहरू आमा बाबु सेवा गर्ने धेरै छ नि अहिले, अहिले छोरी जन्माउनलाई डराउँदैन अहिले
पक्कै पनि। अहिले छोरीहरूले अगाडि बढेर देखाउनु पनि भएको छ र यहाँहरू जस्तो जसले सामाजिक चेतनालाई अभिवृद्धि गरिदिनु भयो, छोरीको महत्वलाई प्रचार प्रसार गर्नुभयो, छोरीको स्वतन्त्रता र शिक्षामा योगदान पुर्याउनु भयो, यहाँहरू जस्तै योगदान दिने व्यक्तित्वहरूको कारणले र हाम्रा छोरीहरूले जीवन जगत बुझे अगाडि बढ़िरहेको छन्। हामी त्यस्तै छोरीहरूको सफलताको कथालाई समेट्दैछौ र यसै क्रममा आज हामी असाध्यै खुसी भएको छौँ, खुसी लागेको छ, एउटा छुट्टै खुसीको एउटा अनुभव पनि भएको छ, किनकि आज हामीले बौद्ध धर्ममा असाध्यै उचाइमा पुग्नु भएको धम्मावती गुरुमाको यो जीवनीलाई यहाँहरूमा आज राखिरहेको छौ। आज धर्मकीर्ति विहार जसलाई उहाँले नै स्थापना गर्नुभयो, छोरी शिक्षाको महत्वलाई आत्मसात गरेर 14 वर्षको उमेरमा जसले सम्पन्न घर परिवार आमा बुवा छोडेर बर्मासम्म पुग्नुभयो र बौद्ध धर्म अध्ययन र शिक्षा आर्जन गरेर फेरि नेपालमा फर्केर छोरीहरूको शिक्षा र धार्मिक अनुष्ठानमा धार्मिक अध्ययनमा पनि छोरीहरूको सहभागितामा असाध्यै ठूलो योगदान पुर्याउनु भयो, जसले धेरै पुस्तकहरू पनि प्रकाशनमा ल्याउनु भयो र उहाँको जीवनी पनि धेरै भाषामा छापिएको छ, होइन गुरुमा? कुन कुन भाषामा? नेवारी,
पहिला बर्मी,
हजुर,
बर्मीमा दुई तिनचोटि छापिएका 5,000 5,000 बर्मामा त मेरो नाउँ भने कसैलाई थाहा छैन, स्नेही छोरी भने पनि तमिछे भन्छ उहाँ,
स्नेही छोरी, हजुर
बर्मी भाषाले तमिछे भन्छ, तमिछे भए भने पनि सबैलाई थाहा छ, अहिलेसम्म कहाँ कहाँको बर्मीहरू त्यहाँ नेपाल आइसकेपछि तमिछे एकचोटि भेटेर जान्छ भन्ने खोजेर आउँछ।
यहाँको अर्को नाम स्नेही छोरी, नेवारी भाषामा, बर्मेली भाषामा, नेपालीमा, अङ्ग्रेजीमा,
थाईमा।
थाईमा आफ्नो जीवनी आफैले पढ्नु भएको छ?
थाई त पढ्नु सक्दैन,
होइन अरू पढ्नुभयो, आफ्नो जीवनी आफैले पढ्दा कस्तो लाग्दो रहेछ? यो कोही कसैको जीवनी पढिरहेको छु कि आफ्नै जीवनी पढिरहेको छु कि, कस्तो अनुभव भयो?
जीवन यस्तै हो नि, जीवनको कथा होइन, मैले सम्झे जति मात्रै त्यो लेखकलाई भनेको होइन, विषयको कति छ ऊ जङ्गलमा अनुभव भएको,
जति लेखे पनि सकिँदैन है, अनुभवलाई सबै समेट्नलाई सबै भन्न पनि सकिँदैन,
दुःखको कुरा भन्न पनि सक्दैन। अहिलेसम्म दुःख सुख छ, त्यति धर्म प्रचार गरे पनि है केटा मान्छेले हामी दुःख दिएको छ, कहीँ कहीँ ठाउँमा केटीलाई तल खसार्नेमा यहाँ लेख सही गर भने आएको छ, म त मरे पनि केटी मान्छे तल छार्नेलाई सही गरेन भन्छ, लड्नु पर्छ।
धर्म ग्रन्थहरू लेख्ने बेलामा पनि महिलाहरूलाई तल पार्नु भएन, विविधको कुरा लेखिनु भएन नि होइन?
तैपनि कोही कोहीले धर्म ग्रन्थमा नै मिसिएको छ केटीहरू दबाउने कुरा,
हजुर यस्तो हुनु हुँदैन भनेर प्रतिकार गर्नु।
भगवान बुद्ध पनि यो कुरा थाहा छ है, किताबमा त्यही पढेर यो सत्य भने नल्याऊ है, गुरुले भने मात्रै सत्य हो भने नल्याऊ, आफ्नो बुद्धि विवेकले ल्याऊ भनेको,
कति ठुलो कुरा छ है यो। हजुर, बौद्ध धर्म उच्च अध्ययनमा महिला सहभागिता अहिले कस्तो छ गुरुमा?
अहिले त नेपालमा पनि प्रजातन्त्र आइसकेपछि धेरै अध्ययन गर्यो, अहिले धेरै छ, अहिले त महिला र फर्क त छैन, सबै अध्ययन काम गर्ने बेलामा पट्टि मात्रै अप्ठ्यारो छ, पढ्ने ठाउँमा त अप्ठ्यारो छैन।
बौद्ध अनुयायी भिक्षुणीहरूको संख्या अहिले बढिरहेछ?
बढिरहेछ, धेरै छ, पहिला कोही पनि छैन।
भिक्षुणीको जीवनमा प्रवेश गर्नुहुन्छ नि, उहाँहरूको मनमा के हुन्छ, के इच्छाले उहाँहरू भिक्षुणी बन्नुहुन्छ, यहाँलाई के लाग्छ?
पहिला भिक्षुणी भनेको है यो संसार दुःखबाट मुक्त हुन्छ भने भिक्षुणी बने आएको होइन, बिहा गरेपछि त अनेक झन्झट छ है, रोगनीको सेवा गर्नुपर्छ, छोराछोरी जन्मनु पर्छ, छोराछोरीको सेवा गर्नुपर्छ, हामी दुःखबाट मुक्त हुने केही धर्म गर्नु पाउँदैन, यो धर्म दुःखबाट मुक्त हुने निर्वाण जानुलाई त्यागी भएको भने त्यागी गर्न आयो, अहिले त अलि फर्क भयो, आ विदेशमा जाने पाउँछ कि केही ठुलो काम पाउँछ कि, यस्तो रोगमा पनि आएको छ, पहिला न निस्वार्थमा आएको, अहिले कोही निस्वार्थमा आएको छ, कोही स्वार्थमा आएको छ।
बौद्ध धर्म प्रचार प्रसारमा बौद्ध यो अनुयायीहरूको भूमिका निर्वाह गर्दा भिक्षुणीहरूको भूमिका कस्तो पाउनु भएको छ?
अरू अरू ठाउँमा त भिक्षुणी स्वतन्त्र छ है, यहाँ नेपालमा भिक्षुणी भनेको कोही पनि त्यो भिक्षुहरूले मन परेन, हामी यहाँ भिक्षुणी गर्नु नपाएर अमेरिकामा गएर लस एन्जेल्ससम्म भिक्षुणी बनाएको आएको, यहाँ बनाएको होइन, यस्तो बनाएको बेलामा लङ्काको ठुलो ठुलो भन्थे छ 10 राखेर ताइवानको बिहारमा ताइवानको ठुलो गुरुले त्यहाँ अमेरिका लस एन्जेल्समा हामीले भिक्षुणी बनाएको, धेरै गाह्रो छ भिक्षुणी बनाउनलाई, सजिलो छैन।
अनि जो चाहिँ भिक्षुणी बन्छु भन्ने सोच राख्नु भएको छ नि, म पनि बन्न पाए हुन्थ्यो भनिराख्नु भएको छ नि, उहाँहरूले बुझ्नुपर्ने कुरा के हो जस्तो लाग्छ गुरुमा?
निस्वार्थ हुनुपर्छ होइन, त्यो भिक्षुणी बनाएको पनि आफै पनि दुःख मुक्तको बाटोमा जान्छु, अरूलाई पनि दुःख मुक्तको बाटोमा लैजान्छु भन्ने सिद्धान्त लिनुपर्छ।
गुरुहरू त धेरै हुनुभयो, गुरुहरूलाई सधैँ सबैले मानिरहनु भयो, गुरुमाहरू चाहिँ थोरै हुनुहुन्छ नि, अहिले पनि उच्च स्थानमा पुग्ने थोरै हुनुहुन्छ, किन होला जस्तो लाग्छ?
केटाहरू कति स्वतन्त्र छ, केटाहरू काम गरे पनि कहाँ राम्रो छ भन्छ, त्यही काम केटीले गए पनि झान्या गरेर गर्छ भन्छ होइन, त्यसैले केटीहरू काम गर्नु पनि गाह्रो छ, केटाहरू पनि त्यति मद्दत गरेन, यो केटीहरू तल खसाउनलाई त्यस्तै त्यस्तै केटीमा सही गरे भने आउँछु चाहिँ गरेन भने आउँदैन भन्छ नेपालमा। कति
विभेद चाहिँ छ
नेपालमा त धेरै छ।
यो विभेदको अन्त्य हुनको लागि पनि हजुर जस्तै त्यागी र निस्वार्थी रूपमा अरू धेरै भिक्षुनीहरू आउनुपर्छ।
धेरै आउनुपर्छ, भिक्षुनी मात्र होइन राजनीति आउनुपर्छ।
राजनीतिमा
निष्पक्ष सरकार नआएसम्म त्यो देखाउँदै सरकारले गर्न सक्दैन। माथिदेखि केटाकेटी बराबर भन्ने सरकार आउनुपर्छ, त्यो बेला मात्रै न फर्क गर्नुलाई दण्ड दिनु सक्छ नि। अहिले त बराबर भन्ने कागजमा मात्रै बाँधिन्छ है।
यसमा चाहिँ निष्पक्ष रूपमा कार्यान्वयनमा आउनुपर्छ, संविधानमा जे लेखिएको छ
सरकार पनि आउनुपर्छ, भिक्षु भिक्षुनी पनि आउनुपर्छ। सबैको मनमा होइन केटाकेटी फर्क गर्नु हुँदैन। खास बुद्ध धर्म जात विवाद छैन, होइन यो जात वो
जाति विभेद छैन
छैन। यो बुद्ध धर्म केटा र केटी फर्क गर्ने मनोवृत्ति छोड्नुपर्छ। थ जात को जात होइन यो छोड्नुपर्छ। यो सबै छोडेपछि मात्र हामी सबै एकता भएर बनाउन सक्छ।
गुरुमा अहिले पनि छोरीहरू महिनावारी भएको बेलामा तिम्रो शरीर अशुद्ध छ, यो खानु हुँदैन, यहाँ छुनु हुँदैन, तिमीले यसो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भन्ने छ, के छ यस बारेमा?
बौद्ध धर्ममा फर्क छैन, यो हाम्रो मासु र रक्तको शरीर हो, यो त बाहिर निस्किएको मात्रै हो, पहिले नै छ नि न, निस्किएको बेला मात्रै किन हीन गर्ने, यो प्रकृति हो नि। शुभ चित्त आएपछि शुभ नै छ, चित्त नशुभ भएपछि अशुद्धै छ
होइन। हजुर अब इच्छा के छ त यहाँको?
मेरो इच्छा त सबैले ज्ञान लिनुपर्छ। ज्ञान नभएकोले अज्ञानता स्वार्थमा गएको मान्छे है। ज्ञान भएपछि हामी सबैले सुख सुविधा गर्नुपर्छ, कसैले भेदभाव गर्नु हुँदैन, सबैको माया राख्नुपर्छ भने माथिदेखि तलसम्म यस्तो ज्ञान पाएपछि नेपाल स्वर्ग हुन्छ। खास बुद्ध धर्म भने शान्तिको मार्ग हो, सबै हामी सुखी हुनुपर्छ, शान्ति हुनुपर्छ है। यस्तो सुख शान्ति हुनेले सबै बराबर हुनुपर्छ। मेरो सन्देश जे छ, आमा बाबुले पनि छोराछोरी फर्क गर्नु भन्नु हुँदैन, सरकारले पनि छोराछोरीलाई केटाकेटीलाई फर्क गर्नु हुँदैन, जातवाद पनि फर्क गर्नु हुँदैन। छोरीहरू पनि मात्रामा बस्नुपर्छ, छोराहरू पनि मात्रामा बस्नुपर्छ, आफ्नो आफ्नो कर्तव्य पार्नु गर्नुपर्छ।
आफूलाई कसरी सम्झनामा राख्दै हुन्थ्यो जस्तो लाग्छ हजुर आफ्नै सम्झना?
उनीहरूको हाम्रो गुरु हो, उहाँसँग हामी ज्ञान पायो भने सन्तोष हुन्छ नि। कहिलेसम्म त्यो मुख भन्नु सक्छ त्यहीसम्म ज्ञान दिन्छ, नमरेसम्म ज्ञान दिन, सकेसम्म ज्ञान दिनुपर्छ। ज्ञान त त्यत्रो दुःख गएर ज्ञान खोजेर आएको है, अहिले अल्छी गर्नु हुँदैन, सकेसम्म त ज्ञान दिएर जान्छु।
आज हाम्रो कार्यक्रममा यति धेरै कुरा, यति धेरै विचार, यति धेरै अनुभव राखिदिनु भयो गुरुमा, यहाँलाई रेडियो नेपाल परिवारकै तर्फबाट धेरै धेरै धन्यवाद।
तपाईँको पनि कोही नजानेको एउटा कुनामा बसेर धर्म प्रचार गरेकोमा तपाईँहरू आएर सबैको है आँखा खोल्ने काम गरेकोमा तपाईँहरू पनि धेरै धन्यवाद।
कर्ममा निष्ठावान रहेर निस्वार्थ रूपमा सत्यको बाटो अँगाल्नु भएको, ज्ञान आर्जनमै आफ्नो जीवन समर्पित गर्नुभएको उनी धम्मावती गुरुमाको सम्मानमा कार्यक्रमको अन्तमा धम्मावती गुरुमा प्रति समर्पित शुभकामना गीत सौगात यहाँहरूमा राख्दैछौ। जसलाई गाउनु भएको छ नगिना जोशी, प्रेम लक्ष्मी तुलाधर, प्रतिमा मानन्धर, रीता महर्जन, रत्नशोभा तुलाधर, अष्टमाय महर्जन र रत्नशोभा महर्जनले। हामीले यसलाई साबर गरेका छौँ धर्मकृति बौद्ध ज्ञानमाला भजन खल प्रस्तुतिबाट। अर्को साता बुधबार बिहान फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट यो कार्यक्रम निर्माणको क्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने प्राविधिक साथी मिनर्वा वज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।